नमस्कार, दैनिक पत्रपत्रिकाको संगालु कार्यक्रम अखबारमा स्वागत छ। म बाबुराम तिमिल सिन्हा। आज मिति 2083 साल जेठ 22 गते शुक्रबार, ज्येष्ठ कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार जुन 5 सन् 2026, नेपाल सम्मत 1146। कार्यक्रम अखबारको शुरूआतमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेका केही समाचारलाई लिँदैछौ। समृद्धिको ढोका खोल्न भारत आएको हुँ समाचार शीर्षक रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणलाई राजनीतिक उद्देश्य भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकाससँग जोडेर प्रस्तुत गर्नुभएको छ। नयाँ दिल्लीमा राजनैतिक समीकरण नभई समृद्धिको नयाँ ढोका खोल्ने लक्ष्य सहित आफू भारत आएको उहाँले बताउनुभयो। प्रवासी नेपाली सम्पर्क मञ्च भारतद्वारा नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेपाललाई आर्थिक रूपमा सबल बनाउने अभियानमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले भन्नुभयो, नेपाल अब केवल सम्मानित राष्ट्रका रूपमा सीमित नभई समृद्ध राष्ट्र बन्नुपर्छ। नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै नेता आएका छन् भने म समृद्धिको ढोका खोल्ने उद्देश्यका साथ आएको हुँ। उहाँले समृद्ध नेपालको साझा सपनालाई साकार पार्न सहकार्यको वातावरण निर्माण गर्नु अहिलेको आवश्यकता रहेकोमा समेत जोड़ दिनुभयो। भारतसँग आफ्नो कुनै व्यक्तिगत वा दलगत स्वार्थ नरहेको प्रश्न पार्दै उहाँले नेपाल र नेपालीको हित बाहेक अर्को कुनै एजेण्डा नरहेको बताउनुभयो। गोर्खापत्र दैनिकको अग्रपृष्ठमा यो खबर प्रकाशित छ। साथै आज परराष्ट्र मन्त्री भारत जानुहुँदै अर्को समाचार पनि अग्रपृष्ठमा रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शुक्रबारदेखि भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ। आफ्ना भारतीय समकक्षी यस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले भारत भ्रमण गर्न लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले बिहिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री खनालको औपचारिक भ्रमण शुक्रबारदेखि भई आइतबार टुंगिने जनाएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबर हो। साथै यसै पृष्ठमा आज विश्व वातावरण दिवसको सन्दर्भ रहेको छ र सोही प्रसंगमा समेत खबर प्रकाशित रहेको छ। पर्यावरण मैत्री विकास नै उत्तम विकल्प, 5 वर्ष अघि 2078 सालमा मेलम्ची नदीमा आएको बाढ़ीले मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका इन्जिनियरहरूको ज्यान मात्र लिएन। काठमाडौँ उपत्यकामा भित्राउन ठिक्क पारिएको खानेपानीका सबै पूर्वाधार भत्ताभुङ्ग हुने गरी तहस नहस पारिदियो। देशका विभिन्न स्थानमा अकस्मात आउने बाढ़ी पहिरोको वितण्डाले कैयौं हाइड्रो पावरको भौतिक पूर्वाधार क्षतिग्रस्त बनाउने गरेको छ। यसले देशको आर्थिक नोक्सानीसँगै आम नागरिकले छिटो पाउने सेवा पनि ढिला हुन थालेका छन्। जलवायु परिवर्तनले वर्षा र मौसमको प्रवृत्तिमा उच्च परिवर्तन ल्याएको छ। उक्त कुराको महसुस नगरी जथाभावी पूर्वाधारको विकास हुँदा बाढ़ी पहिरोमा बग्ने भत्कने क्रमसँगै दिगो विकास लक्ष्य प्राप्तिमै असर परेको छ। सन्दर्भ विश्व वातावरण दिवस, पर्यावरण मैत्री विकास नै उत्तम विकल्प, गोर्खापत्र दैनिकमा खबर रहेको छ। साथै यसै पृष्ठमा बागमती किनार सौन्दर्यीकरण अर्को समाचार रहेको छ। सरकारले बागमती नदी किनारका अतिक्रमित क्षेत्र खाली गराएपछि सौन्दर्यीकरण कार्य अगाडि बढ़ाएको छ। बागमती नदीको बहाव क्षेत्र मिचिएका ठाउँ खुल्ला गर्ने र 6 वटा व्यवस्थित बगैंचा पार्क निर्माणका लागि अध्ययन आरम्भ गरिएको हो। सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरका नदी खोला किनारमा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको बस्ती खाली गराएपछि बर्खामा बाढ़ी र डुबानको जोखिम पनि स्थायी रूपले समाधान गर्ने गरी गृह कार्य थालेको हो। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति का आयोजना उपनिर्देशक एवं वरिष्ठ विभागीय इन्जिनियर उद्धव नेपालले सरकार एवं सम्बन्धित मन्त्रालयले नीतिगत निर्णय गरेपछि समितिले बागमती नदी किनारमा खाली गरिएका क्षेत्रमा वृक्षारोपण, हरियाली बगैंचा निर्माण, बाप क्षेत्र अतिक्रमण भएका ठाउँलाई खुलाउने बताउनुभयो। बागमती किनार सौन्दर्यीकरण आजको गोरखापत्र दैनिकमा यो खबर प्रकाशित छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, नागरिक दैनिकको अग्र पृष्ठमा मुख्य समाचार प्रकाशित छ। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान पनि घट्न थालेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082-83 53,44,69,00,000 रूपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन डेढ़ महिना मात्र बाँकी रहँदा जेठ 20 गतेसम्म 20,91,00,000,000 रूपियाँ मात्र अनुदान प्राप्त भएको छ। वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम, नागरिक दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। साथै यसै पृष्ठमा अर्को समाचार पनि रहेको छ, सरकारी विद्यालयमा किन घट्दैछन् विद्यार्थी। पछिल्ला वर्षमा सरकारी विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ। सरकारी विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दो क्रममा रहँदा संस्थागत निजी विद्यालयमा भने बढ़ेको तथ्याङ्कले देखाएको छ। जन्मदरमा आएको कमी, बसाई सराई, अभिभावकको रोजाई र शैक्षिक गुणस्तरप्रति अभिभावक को सचेतना यसका प्रमुख कारण मानिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क अनुसार शैक्षिक सत्र 2082 कुल विद्यार्थीको संख्या 62.2% सरकारी विद्यालयमा र 37.8% निजी क्षेत्रमा अध्ययनरत थिए। शैक्षिक सत्र 2081 यो संख्या 67.7% र निजीमा 33.3% थियो। यी दुई शैक्षिक वर्षको तुलना गर्दा सरकारीमा 4.5% विद्यार्थी घटेको र निजीमा 33% बढ़ेको देखिएको छ। खबर नागरिक दैनिकको अग्र पृष्ठमा रहेको छ। रोपाई लाग्यो मल खै, अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। देश कृषि प्रधान तर किसानलाई जहिलै मलको अभाव नहोस् पनि किन माघको आधा पनि मल उपलब्ध हुन सकेको छैन अनि किसानले दुःख नपाउने कुरै भएन। यसपटक पनि रोपाईको सिजन शुरू भइसकेको छ तर बजारमा पर्याप्त मल छैन। सरकारकै अनुसार पनि असारलाई पुग्ने मल मौजदात छ तर साउन र भदौमा हुने रोपाईका लागि के गर्ने। सरकारले अहिलेदेखि नै मल अभावलाई पूर्ति गर्न गम्भीर बन्नुपर्ने देखिएको छ। अन्नपूर्ण पोस्ट दैनिकको अग्र पृष्ठमा यो खबर प्रकाशित छ। ७76 विद्युतीय सवारी प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँचपाछ, यस पटक पनि विवादमा। कान्तिपुर दैनिकको अग्र पृष्ठमा खबर प्रकाशित छ। विद्युतीय सवारी साधन ईभीमा फेरबदल गरिएको करका दरहरू र बजेटको मुखमा भन्सारबाट जाँचपाछ गरिएका सवारी साधनको विषय यसपटक पनि विवादमा परेको छ। आर्थिक वर्ष 2083-84 बजेट वक्तव्य सार्वजनिक हुनु अघि करको दर हेरफेर सम्बन्धी सूचना चुइएको आशंकामा कोरला र रसुवागढ़ी नाकाबाट भन्सार जाँच पास गरिएका 776 विद्युतीय सवारी साधन सशस्त्र प्रहरी बल एपीएफले नियन्त्रणमा लिएको छ। ती सवारी साधन कास्कीको हेम्जा, पर्वतको कुस्मा, मुस्ताङको जोमसोम तथा कोरला र रसुवाबाट नियन्त्रणमा लिएका हुन्। सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णु प्रसाद भट्टले सवारी आयात गर्दा फर्जी डकुमेन्ट पेश गरिएको सूचनाका आधारमा कोरलाबाट जाँच पास भएका 744 र रसुवाबाट दुईवटा सवारी साधन नियन्त्रणमा लिएको बताउनुभयो। डकुमेन्ट फ्रड गरेर सवारी साधन आयात भयो भन्ने सूचनाका आधारमा देशभरका युनिटमा परिपत्र गरिएको थियो, त्यही अनुसार सवारी साधन नियन्त्रणमा लिएको हो। उहाँले भन्नुभयो 776 विद्युतीय सवारी प्रहरीको नियन्त्रणमा कर र भन्सार जाँचपास यस पटक पनि विवादमा। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। कांग्रेस सदस्य संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। कान्तिपुर दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। बाराका 40 वर्षीय जटाशंकर सहनी कांग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो। अहिले कांग्रेसको सदस्यता अध्यावधिक विवरणमा उहाँको नाम छैन। उहाँ 21 फागुनको प्रतिनिधि सभा निर्वाचनको संघारमा रासोपा प्रवेश गर्नुभएको थियो। कांग्रेसमा अवसर पाउनै गाह्रो भयो। एकातर्फ पार्टीभित्रै धेरै विपक्षी रहेका छन्, कतै टिकट पाइहाले पनि अन्तर्घात हुन्छ, त्यसैले कांग्रेस छाडे, साहानीले भन्नुभयो। बाराकै बसन्त बस्नेत कांग्रेस छाडेर रासोपाको जिल्ला सभापति हुने दौड़मा हुनुहुन्छ। 14 महाधिवेशनदेखि पार्टीको क्रियाशील सदस्यता नवीकरण नगर्नु भएका उहाँले कांग्रेसकै शुभेच्छुक संस्था प्रेस युनियनको जिल्ला उपाध्यक्षबाट केही समय अगाडि मात्रै राजीनामा दिनुभएको हो। साहानी र बस्नेत झैं कांग्रेसका सदस्यता अध्यावधिक नगर्नेको संख्या कांग्रेसको सदस्यता अध्यावधिक नगर्नेको संख्या धेरै ठूलो पुगेको छ। आन्तरिक विवाद, पार्टी छाडेर अन्य दलमा प्रवेश, विदेश पलायन र परिचय देखाउन नचाहने लगायतका कारण कम संख्यामा मात्र सदस्यता अध्यावधिक भएको हो। पूर्व सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाका पक्षले पनि सदस्यता आवधिक गराएका छैनन्। कांग्रेसमा सदस्यता संख्या निरन्तर ओह्रालो, लाखौंले गरेनन् अध्यावधिक। कान्तिपुर दैनिकमा यो खबर प्रकाशित छ। नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको विषयलाई आजको नयाँ पत्रिका दैनिकले पनि भित्री पृष्ठमा प्रकाशित गरेको छ। करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक, थप समयमा पनि अपेक्षा गरी अनुसार भएन अध्यावधिक, फेरि 28 गतेसम्म थपियो म्याद, समाचार शीर्षक रहेको छ। यो समाचारबाट हामी केही व्यक्तिको भनाईलाई लिँदैछौ, जसमा प्रकाश स्नेही सहमहामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य हुनुहुन्छ। कतिपय ठाउँमा प्राविधिक समस्या पनि देखियो। शुरूमा सदस्यता अध्यावधिक सुस्त भए पनि पछिल्लो समय स्पीड बढ़ेको छ। सदस्यता अध्यावधिक भइरहेको छ, अध्यावधिकको सबै काम सकिएको छैन। अहिलेसम्म 4 लाख प्लस सदस्यता अध्यावधिक भएको छ, बाँकी प्रक्रिया के गर्ने निर्णयमा छिट्टै पुग्छौ। कुन्दन राज काफले इतर पक्षका नेता 15 महाधिवेशनका लागि पहिले नै सदस्यता नवीकरण भइरहेको छ, अहिले अध्यावधिकको नाममा जालझेल गर्न खोजिएको हो। राजनीतिक त्याग र समर्पणको विषय हो। कांग्रेससँग त्यागको लामो श्रृंखला जोड़िएको छ, यसलाई उछिन्ने काम भइरहेको छ। पार्टी स्वार्थ बाजिने व्यक्तिको समूह कुक अखडा बन्नेतर्फ वास्तविक कांग्रेस समेत सचेत रहनुपर्छ। करिब 4 लाखले गरे कांग्रेस क्रियाशील सदस्यता अध्यावधिक, आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसंगहरू। सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश। सरकारी आयोगले सम्पत्ति छानबिन शुरू गरेपछि पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर भन्यो, पूर्व न्यायाधीशहरूले सम्पत्ति विवरण बुझाउनु पर्दैन, तर कानूनविद भन्छन् छानबिन हुन सक्छ। नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर रहेको छ, जीवनको अधिक समय न्यायको इजलासमा बिताएका पूर्व न्यायाधीशहरू नै सरकारी आयोगले थालेको सम्पत्ति छानबिनसँग डराएका छन्। इमानको कमाई गर्वसाथ देखाउन सक्नुपर्नेमा आफूहरू आयोगलाई सम्पत्ति विवरण बुझाउन बाध्य नभएको तर्कसहित विज्ञप्ति नै निकालेर छानबिनबाट उम्किने कोशिश गरेका हुन्। तर पूर्व न्यायाधीशहरूको तर्कलाई कानूनविदहरूले युक्तिसंगत नभएको र उल्टै आशंका उत्पन्न गर्ने किसिमको रहेको भन्दै छानबिन हुन सक्ने आधार समेत प्रस्तुत गरेका छन्। सम्पत्ति विवरण बुझाउँदैनौ भन्नु पूर्व न्यायाधीशहरूकै इमान्दारिता र सचरित्रमा आँच आउने गम्भीर समस्या हो। प्राध्यापक डाक्टर गान्धी पण्डित वरिष्ठ अधिवक्ताको भनाईलाई उद्धृत गरिएको छ। टीकाराम भट्टराई वरिष्ठ अधिवक्ताको भनाईलाई पनि उद्धृत गरिएको छ। उहाँहरू पूर्व न्यायाधीशले आपत्ति नगरेको भए हुन्थ्यो, उहाँहरूको भनाई युक्तिसंगत छैन, पूर्व न्यायाधीशलाई सम्पत्ति विवरण बुझाउन केहीले निषेध गरेको छैन, त्यसैले छानबिनको दायरामा आउन हुँदैन भन्ने उहाँहरूको कुरा युक्तिसंगत छैन। भ्रष्टाचार निवारण ऐनले पदमुक्तलाई पनि भ्रष्टाचार मुद्दा लाग्ने भनेकाले पदमुक्त भइसकेकाहरूले पनि सम्पत्ति विवरण बुझाउन रोक्ने कुनै कानूनी प्रावधान छैन। 2058 भैरव प्रसाद लम्सालको नेतृत्वमा बनेको यस्तै आयोगले पूर्व न्यायाधीशहरूको पनि सम्पत्ति छानबिन गरेको थियो। न्यायाधीश खराब छैनन् है भन्ने अवस्था बनाउनु पर्नेमा उल्टै कारवाही योग्य सम्पत्ति रहेछ भनेर अनुमान गर्ने ठाउँ रह्यो। लीलामणी पौडेल पूर्व महासचिव नेपाल बार एसोसिएशनका तर्फबाट हुनुहुन्छ। उहाँहरू आफूलाई क्लीन चिट लिने गरी कुरामा चुक्नु भयो, यो गलत व्याख्या हो। पदमुक्त भएका कारवाहीमा परेका भन्दा पनि हामी खराब छौं, त्यसैले हामीलाई छानबिन गर्न मिल्दैन भने जसरी आउनु गलत हो। सम्पत्ति छानबिनसँग डराए पूर्व न्यायाधीश, नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा खबर रहेको छ। कर्मचारी संयन्त्रमा तलबी विदाको दुरूपयोग। 3 दिनभित्र विवरण बुझाउन निजामती किताब खानालाई सामान्य प्रशासन मन्त्रालयको निर्देशन, नयाँ पत्रिका दैनिकमा खबर रहेको छ। शीतल निवास वरपर 500 मिटर क्षेत्रमा अग्ला भवन निर्माणमा रोक, राष्ट्रपति कार्यालयको सहमति अनिवार्य। नेपाल समाचार पत्रमा खबर प्रकाशित रहेको छ। फेरि फुटो राष्ट्रिय प्रजातन्त्र पार्टी, यो खबर पनि आजको नेपाल समाचार पत्रमा प्रकाशित रहेको छ। दार्चुला तिंकर सड़क बजेट न्यून, स्थानीय निराश, ब्यास गाउँपालिकाको प्रसंगमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। त्यसै गरी विकास योजनामा बजेट बढ़ाउन माग, लुम्बिनी प्रदेश सरकारको बजेट तयारी भइरहँदाखेरि विकास योजनामा बजेट बढ़ाउन माग गरिएको प्रसंगलाई उल्लेख गरिएको छ। आजको गोर्खापत्र दैनिकले अर्थ पृष्ठमा खिम्तीको आधा स्वामित्व लिन फेरि थालियो पहल शीर्षकमा खबर प्रकाशित गरेको छ। त्यसै गरी 20 मेगावाट सम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने विषय पनि उल्लेख गरिएको छ। उखु कृषकलाई 20 करोड़ भन्दा बढ़ी अनुदान सिफारिशको प्रसंग पनि गोर्खापत्र दैनिकको अर्थ पृष्ठमा प्रकाशित रहेको छ। त्यसै गरी आजको नागरिक दैनिकले आफ्नो आर्थिक पृष्ठमा आर्थिक नगरी वीरगंजको व्यापार व्यवसाय नै चौपट शीर्षकमा खबर प्रकाशित गरेको छ। आर्थिक नगरीका रूपमा परिचित वीरगंजको व्यापार व्यवसाय अहिले ठप्प भएको छ। गण्डक नहर चोकदेखि वीरगंज भन्सारसम्मको मुख्य सड़कको दुवैतिर पसल कबलहरू सड़क विस्तारको नाममा भत्काइएपछि व्यापार व्यवसाय अनपेक्षित रूपमा घटेको प्रसंग रहेको छ। भारतीय चिया बोर्डले गोदाममै नमूना परीक्षण थालेपछि चिया निर्यातमा पुनः अवरोध भएको प्रसंग कान्तिपुर दैनिकको अर्थ पृष्ठमा प्रकाशित छ। त्यसै गरी अधिक तरलताले बढ़ायो चिन्ता, बढ़ेन कर्जा, कारोबार दैनिकमा आर्थिक प्रसंग रहेको छ। त्यसै गरी अन्तर्राष्ट्रिय प्रसंगमा लेबनान इजरायल युद्ध विराम घोषणा, त्यसै गरी कक्रोच जनता पार्टी अब आन्दोलनमा भारतको प्रसंग पनि रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अवश्य नमस्कार।